यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। निकै कठिन अवस्थाबाट संविधान र लोकतन्त्र जोगिएकाले निर्वाचनमा सहभागी हुन दलहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको पुनः आग्रह। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति भंग, आगामी मंगिरमा विशेष महाधिवेशन गर्ने निर्णय। नेपाली सेनाद्वारा पछिल्लो सुरक्षा अवस्थाको समीक्षा, आगामी भूमिकाबारे छलफल। मुलुकका मुख्य राजमार्गको पहिरो पन्छाएपछि यातायात सुचारू भएको सड़क विभागद्वारा जानकारी। र प्यालेस्टाइनलाई राज्यको मान्यता दिने पश्चिमा देशहरूको निर्णयप्रति इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कड़ा आपत्ति।
जहाँ भए पनि पाउनुहोस् हामीसँगै, कल गर्नुहोस्, डेटा चलाउनुहोस्, संसारभरि सजिलै।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमालेका नेताहरूले हिजो राष्ट्रपति रामचन्द्र पौडेलसँग परामर्श गर्नुभएको छ। जेएनजी पुस्ताको आन्दोलनपछि विकसित परिस्थितिमा संविधान, लोकतन्त्र र जनअधिकारको विषयमा राष्ट्रपतिसँग परामर्श गरिएको एमाले जनाएको छ। त्यसक्रममा राष्ट्रपति पौडेलले निकै कठिन अवस्थाबाट संविधान र लोकतन्त्र जोगिएकाले निर्वाचनमा सहभागी हुन आग्रह गर्नुभयो। भेटमा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेल सहभागी हुनुहुन्थ्यो। नेपाली सेनाले युवा पुस्ताको पछिल्लो आन्दोलनपछि मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा समीक्षा गरेको छ। सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखको भौतिक उपस्थिति र प्रीतनापतिको भर्चुअल सहभागितामा प्रीतनापति समन्वयात्मक बैठकमा सेनाले मुलुकको समग्र सुरक्षा अवस्था र सेनाको भूमिकाबारे समीक्षा गरेको हो। बैठकमा विभागीय प्रमुख लगायत प्रीतनापतिले आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बैठकमा सहभागी सैनिक अधिकारीहरू बीच आगामी दिनमा चाल्नुपर्ने भूमिकाबारे पनि छलफल भएको छ। प्रीतनापति समन्वयात्मक बैठक नेपाली सेनाको वार्षिक कार्यतालिका अनुसार नियमित भएको सेनाले जनाएको छ। वर्षको दुई पटक प्रीतनापति समन्वयात्मक बैठक सञ्चालन हुँदै आएको छ। यसअघि हालै नेपाली सेनाले जंगी अड्डामा समसामयिक परिस्थितिबारे पूर्व प्रधान सेनापतिसँग छलफल तथा अन्तर्क्रिया गरेको थियो। नेकपा माओवादी केन्द्रले वर्तमान केन्द्रीय समिति भंग गरी आगामी मंगिरमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ। राजधानीको प्रज्ञा भवनमा सम्पन्न केन्द्रीय समिति बैठकले महाधिवेशन आयोजक समिति संयोजकको जिम्मेवारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता अग्नि प्रसाद सापकोटाले जानकारी दिनुभयो। मौजूदा केन्द्रीय सदस्य आयोजक समितिका सदस्य हुनेछन्। महाधिवेशन आयोजना र पार्टीको दैनिक कामकाजका लागि मौजूदा पदाधिकारी रहेको सचिवालय निर्माण गरिने प्रवक्ता सापकोटाले जानकारी दिनुभयो। महाधिवेशनमा युवा पुस्ताको अधिकतम सहभागिताका लागि वातावरण तयार गरिने प्रवक्ता सापकोटाले बताउनुभयो। माओवादीले पार्टी नेताको सम्पत्ति विवरण छानबिनका लागि आयोग गठन गर्ने निर्णय पनि गरेको छ। माओवादीले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर संकटमा रहेको निष्कर्ष निकाल्दै समाजवादी मोर्चामा रहेका दलबीच ध्रुवीकरणको प्रक्रिया अघि बढ़ाउने र विचार मिल्नेसँग सहकार्य गर्ने निर्णय गरेको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गर्ने वातावरण बनाउन र तयारीमा सम्पूर्ण रूपमा होमिने निर्णय पनि माओवादी केन्द्रले गरेको छ। त्यसअघि पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने र सबै नेताको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गर्नुभयो। बैठकमा उहाँले नेताहरूको खानपान, जीवनशैली सरल र जनमुखी बनाउन के गर्ने भनेर लिखित सुझाव पठाउन निर्देशन समेत दिनुभएको छ। आज बड़ा दशैंको छैठौं दिन नवरात्र अन्तर्गत पञ्चमी तिथि हिन्दू धर्मावलम्बीहरूले कात्यायनी देवीको पूजा आराधना गरेर मनाउँदैछन्। कात्यायनी देवीलाई हिन्दू धर्मग्रन्थमा साहसको प्रतीक मानिन्छ। यज्ञ यज्ञादि दान लगायत पुण्य कर्म तथा शुभ कार्यमा आसुर वृत्तिका राक्षसहरूबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक मान्यता छ। धर्मग्रस्थमा अदृश्य जगतको शासन सत्ता कात्यायनी देवीले चलाउने विश्वास गरिन्छ। सड़क विभागले दशैंमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ। मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले शास्ति भोग्न नपर्ने विभागले जनाएको छ। पृथ्वी अरनिको लगायत मुख्य राजमार्ग पहिरोका कारण अवरूद्ध हुँदा यात्रुहरूले शास्ति भोग्नु परेको थियो। यस्तै पहिरोका कारण अवरूद्ध मुगलिन नारायणघाट सड़क खण्ड सहज रूपमा सञ्चालनमा आएको छ। विभागका प्रवक्ता प्रभात कुमार झाले अब ठूलो वर्षा नभए समस्या नआउने विश्वास व्यक्त गर्नुभयो। हाल चार राजमार्ग पूर्ण रूपमा र 171 राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं तिहारको विदामा पनि सेवा नियमित गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ। मन्त्रालयका सहसचिव एवं प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा हिजो जारी विज्ञप्तिमा दशैं तिहार छठ पर्वमा लामो विदा हुने भएकाले बिरामीलाई लामो समय पर्खनुपर्ने अवस्था आउन नदिन निर्देशन दिएको हो। मन्त्रालयले उपलब्ध जनशक्ति र स्रोत साधनलाई व्यवस्थित तथा प्रभावकारी रूपले उपयोग गरी आआफ्नो स्वास्थ्य संस्थाबाट विदाको दिनमा पनि नियमित सेवा र अत्यावश्यक सेवा इमर्जेन्सी शल्यक्रिया सेवाहरू सदाझैं यथावत रूपमा सञ्चालन गर्न गराउन सम्बन्धित सबैलाई अनुरोध गरेको छ। सरकारले संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोष र विश्व वातावरण सुविधाबाट प्राप्त हुने करिब 1,52,00,000 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले विश्व खाद्य तथा कृषि संगठन मार्फत प्राप्त हुने करिब 88,00,000 अमेरिकी डलर, विश्व वातावरण सुविधाबाट संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन मार्फत प्राप्त हुने 22,42,000 र संयुक्त राष्ट्रसंघीय पूँजी विकास कोषबाट प्राप्त हुने 41,90,000 अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। असोज 9 गते बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो संचार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले सरकारले राज्य कोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्थान लगायतका निकायका पदाधिकारी तथा कर्मचारीको पारिश्रमिक तथा सेवा सुविधामा एकरूपता कायम गर्ने सम्बन्धी सुझाव कार्यदलको कार्यविधि 45 दिन थप गरेको जानकारी दिनुभयो। यस्तै मन्त्री परिषद बैठकले महानगरपालिका र उपमहानगरपालिका क्षेत्रमा एकपटकमा 3 करोड़ रूपियाँ भन्दा बढ़ीको घर जग्गा कारोबार गर्दा इजाजत पत्र लिने व्यवस्था सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने, नेपाल सरकार मन्त्री परिषदका राजनैतिक, आर्थिक तथा पूर्वाधार, प्रशासन, विधेयक र सामाजिक समितिहरू गठन गर्ने लगायतका निर्णयहरू गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री खरेलले जानकारी दिनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले युवा पुस्ताको प्रदर्शनका क्रममा घाइते भएकाहरूसँग भेट गर्नुभएको छ। त्रिवी शिक्षण अस्पतालमा उपचाररत घाइते र उहाँहरूका अभिभावकसँग हिजो मन्त्री खरेलले भेट गर्नुभएको हो। सरकारले सेवानिवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिम बाहेकका सुविधा कटौती गरिएको बारे जानकारी दिएको छ। अनुत्पादक खर्च कटौती तथा मितव्ययता कायम गर्ने सरकारको निर्णय बमोजिम उक्त सुविधा रोकिएको अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव टंक प्रसाद पाण्डेले बताउनुभयो। सरकारले 2082 असोज 5 गते यस विषयमा निर्णय गरेको थियो। उक्त निर्णय अनुसार सेवानिवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीलाई प्रचलित कानूनमा उल्लेख भएका र सेवा स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान हुने उल्लेख छ। देशका 28 कारागार र 9 सुधार गृहबाट भागेका 14,549 कैदीबन्दी मध्ये 8,054 जना कारागार फर्किएका छन्। फर्किएकामा कारागारबाट भागेका 7,713 र सुधार गृहबाट भागेका 341 जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ। विभागका निर्देशक चोमेन्द्र नेउपानेका अनुसार कतिपय आफै आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी कारागार ल्याएको हो। उहाँका अनुसार 6,494 कैदीबन्दी अझै फरार छन्। कारागार व्यवस्थापन विभागले गत भदौ 23 र 24 गतेको युवा पुस्ताको प्रदर्शनका क्रममा देशका विभिन्न स्थानमा रहेका कारागारबाट भागेका कैदीबन्दीलाई असोज 20 गतेभित्र कारागार फर्कन पुनः आग्रह गरेको छ। गृह मन्त्रालय, सुरक्षा निकाय एवं सरकारवालाको साथ सहयोग र समन्वयमा कैदीबन्दीलाई फिर्ता ल्याउने काम भइरहेको उल्लेख गर्दै विभागले फरारबन्दी खोजी तथा पक्राउ कार्यदल समेत गठन भएको स्पष्ट पारेको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुरक्षाकर्मीको मनोबल उच्च बनाउँदै शान्ति सुरक्षाको अवस्थालाई मजबूत र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरेको छ। आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले हिजो जारी गरेको प्रेस विज्ञप्तिमा आगजनी र तोडफोड भएका सरकारी संरचनाको पुननिर्माणमा विशेष ध्यान दिँदै शान्ति सुरक्षा र सुशासनका सवालमा गम्भीर बन्न आग्रह गरिएको छ। खराब मौसम र युवा पुस्ताको आन्दोलनका कारण बन्द रहेको पोखरा जोमसम हवाई उडान हिजोदेखि पुनः शुरू भएको छ। बर्खायामको मनसूनसँगै हवाई यात्राको चाप घट्दै गइरहेको र प्रतिकूल मौसमले रोकिएका उडान भर्न शुरू गरिएको हो। धनुषामा हिजो तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। जनकनन्दनी गाउँपालिका पाँच बनरझोलाका 18 वर्षीय अमित यादव र 16 वर्षीय कुश मिश्रको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनुभयो। ताप्लेजुङमा दुई महिनापछि हवाई उडान शुरू भएको छ। जिल्लाको एकमात्र सुकेटार विमानस्थलमा हिजोदेखि उडान शुरू भएकाले दशैं मनाउन जाने आउनेलाई राहत पुगेको छ। पटक पटक उडान तालिका तय गरिए पनि निरन्तरको वर्षा हुस्सो कुहिरोले भिजिबिलिटी कम हुँदा उडान हुन सकेको थिएन। नेपाल वायु सेवा निगमको जहाजले हिजोबाट काठमाडौँ ताप्लेजुङ काठमाडौँ हप्ताको एकपटक उडान तालिका रहेको जानकारी दिएको छ। प्रधानमन्त्री सुशीला कार्कीको नाममा कुनै पनि सामाजिक सञ्जाल नरहेको प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले जनाएको छ। कार्यालयका प्रवक्ता रविलाल शर्माले हिजो एक विज्ञप्ति जारी गरी प्रधानमन्त्रीको नामको कुनै पनि सामाजिक सञ्जाल नरहेको जानकारी दिनुभएको हो। प्रधानमन्त्री कार्यालयले यस किसिमको गैर कानूनी कार्य गरेमा प्रचलित कानून बमोजिम कार्यवाही हुने जनाएको छ। देशको पर्यटन व्यवसाय युवा पुस्ताको आन्दोलनका कारण फेरि पछाडि धकेलिएको छ। भूकम्प, नाकाबन्दी, कोरोना महामारी लगायतले शिथिल बनेको पर्यटन व्यवसाय पुरानै लयमा फर्किएका बेला युवा पुस्ताको आन्दोलनले पुनः पछाडि धकिलिएपछि पाल्पाका पर्यटन व्यवसाय चिन्तित बनेका छन्। संवाददाता विष्णु खनालको रिपोर्ट।
भदौको तेस्रो सातासम्म पाल्पाका साना तथा ठूला होटलमा आन्तरिक तथा बाह्य पर्यटकको राम्रो चहलपहल हुने गरेकोमा अहिले सुनसान छन्। पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ताहरू यसले निराश बनेका छन्। दशैं शुरू भइसक्दा पनि व्यापार व्यवसायमा मन्दी छ। बजारमा चहलपहल देखिँदैन भने आर्थिक चलायमान समेत हुन सकेको छैन। व्यवसायी किरण अधिकारी,
अहिले जति पनि यो राजनीतिक परिस्थितिले गर्दा पहिलाको व्यापारिक तुलनामा अहिले धेरै नै कम भएको महसुस गरिरहेका छन्। जुन चहलपहल बजार हुनुपर्ने हो त्यो एकदमै कम छ।
नेपालमा मुख्य पर्यटकीय याम मानिने वसन्त र शरद ऋतु हो। यही शुरूआतकै चरणमा देश र विदेशमा नराम्रो सन्देश गएको छ। विदेशी पर्यटक नेपाल आउन सकेका छैनन्। पर्यटक लक्षित मध्यम र ठूला होटलहरूमा भदौ 23 गते पछिलाई भएका बुकिङहरू समेत क्यान्सल भइरहेको र नयाँ बुकिङ दर शून्य प्राय रहेको पाल्पा होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालको भनाइ छ।
23 गते पछि एकाएक यो आन्दोलनको कारणले गर्दा भइरहेका बुकिङहरू पनि रद्द हुने, बाह्य पर्यटकको बुकिङ र जति पनि एनजिओ आइएनजिओ प्रोग्रामहरू थिए अहिले बुकिङ भएका ती सबै स्थगित भएको अवस्था, पर्यटक स्तरका होटेलहरूको चाहिँ व्यवसाय शून्यमै गएको अवस्था छ।
पर्यटकीय सिजन शुरू हुनै लाग्दाको विकसित परिस्थितिले पर्यटनलाई थिलथिलो बनायो। कयौं पर्यटकीय पूर्वाधारहरूमा क्षति पुग्यो। व्यापार व्यवसायमा लगानी गर्दा धेरै सोचेर मात्र गर्नुपर्ने अवस्था आएको व्यवसायीहरू बताउँछन्। हरेक आन्दोलनमा व्यवसायीहरूलाई निशाना बनाइँदा निजी क्षेत्रका लगानीकर्ताहरूमा नैराश्यता छाएको गुनासो गर्नुहुन्छ पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराई।
हरेक आन्दोलनमा हामी व्यवसायलाई चाहिँ निशाना बनाउने गर्दाखेरि हाम्रा व्यवसायहरू पसलहरू जलिन्छ, तोडफोड हुन्छ, कल कारखानाहरू जराइन्छ, हामीहरूमा नैरिश्यता छाएको छ। यस्ता कुरामा राजनीति तीन तहका सरकारले सोच्नु पर्छ।
प्रदर्शनले मुलुकको भौतिक संरचना मानवीय क्षति मात्र भएन, अन्तर्राष्ट्रिय पहिचान र साखको रूपमा रहेको मुलुकको पर्यटन व्यवसायमा पनि नकारात्मक असर पर्यो। तान्सा नगरपालिकाले पर्यटनको क्षेत्रमा योजना बनाएर काम गरिरहँदा पर्यटन विकासमा असर पुगेको तानसेन छका वडा अध्यक्ष सागरमान महर्जनले बताउनुभयो।
तानसेन नगरपालिका आफै पनि एक पर्यटक नगर बनाउनु पर्छ भनेर योजनाहरू लिएर अगाडि बढ़िरहेको बेलामा स्थानीय उत्पादनहरू, यहाँ रहेका होटल व्यवसायहरू पनि हामी खाली देख्छौं। यसले पर्यटनको विकासमा असर गर्छ नै भने ठूलो क्षति भएको हामी देख्न सक्छौं।
पाल्पा पर्यटन व्यवसायको धेरै राम्रो सम्भावना भएको जिल्ला हो। व्यावसायिक लगानी निजी क्षेत्रले र सुरक्षाको ग्यारेन्टी सरकारले गर्ने हो भने पर्यटन क्षेत्रको समग्र विकासले आर्थिक विकासलाई समेत ठूलो योगदान पुर्याउनेछ। विष्णु खनाल, रेडियो नेपाल, पाल्पा।
अब अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले प्यालेस्टाइनलाई राज्यको मान्यता दिने पश्चिमा देशहरूको निर्णयको कड़ा आलोचना गर्नुभएको छ। संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै नेतन्याहुले पश्चिमा देशहरूको यो कदमले आतंकवादलाई पुरस्कृत गरेको बताउनुभयो। उहाँले गाजामा हमासलाई समाप्त नपारेसम्म युद्ध जारी राख्ने घोषणा गर्नुभयो। उहाँले सबै बन्दकहरूको रिहाई गरी आत्मसमर्पण गर्न अन्यथा समाप्त हुन तयार रहन हमासलाई पुनः चेतावनी दिनुभयो। महासभामा नेतन्याहु सम्बोधनका लागि मञ्चमा पुग्दा धेरै देशका प्रतिनिधिहरू विरोध जनाउँदै सभाबाट बाहिर निस्कनु भएको थियो। सभा बाहिर युद्ध रोक्न माग गर्दै प्रदर्शन समेत भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको दर्ता अभिलेखीकरण सम्बन्धी मापदण्ड 2082 शुक्रबार जारी गरेको छ। देशभर सञ्चालनमा रहेका बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरूको सुपरिवेक्षण तथा नियमन प्रयोजनका लागि प्राधिकरणले दर्ता अभिलेखीकरण मापदण्ड जारी गरेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्राधिकरणका अध्यक्ष डाक्टर खगराज शर्माले बताउनुभयो। मापदण्ड अनुसार देशभरका सबै प्रदेश र स्थानीय तहमा रहेका बचत तथा ऋण सहकारीहरूले प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्नेछ। अभिलेखीकरणका लागि प्राधिकरणले आधारभूत विवरण, वित्तीय विवरण र अन्य विवरण गरी 31 प्रकारका विवरणहरू विद्युतीय माध्यमबाट प्राधिकरणमा दर्ता अभिलेखीकरण गर्नुपर्ने व्यवस्था गरेको छ। त्यस्तो दर्ता अभिलेखीकरण आगामी 60 दिनभित्र गरिसक्नुपर्ने व्यवस्था गरिएको छ। माग गरिएका विवरणहरू अनलाइन माध्यमबाट प्रविष्ट गरिसकेपछि विवरण रुजु गरी प्रक्रिया पूरा भएका सहकारीहरूलाई अनलाइनकै माध्यमबाट इजाजत पत्र जारी गर्ने व्यवस्था गरिएको अध्यक्ष शर्माले बताउनुभयो। त्यस अवसरमा राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टर एकाउन्टेन्ट संस्था बीच सहकारी गर्ने समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ। समझदारी पत्रमा प्राधिकरणको तर्फबाट अध्यक्ष डाक्टर खगराज शर्मा र नेपाल चार्टर एकाउन्टेन्ट संस्थाको तर्फबाट अध्यक्ष निलबहादुर सारू मगरले हस्ताक्षर गर्नुभयो। चालू आर्थिक वर्षको दुई महिनामा वीरगंज नाकाबाट 17.3 करोड़ मूल्य बराबरका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आर्थिक वर्षको दुई महिनामा 10.98 करोड़ भन्दा बढ़ीको वस्तु तथा सामान निर्यात भएको छ। गत आर्थिक वर्षको पहिलो दुई महिनामा त्यस नाकाबाट 6.05 करोड़ मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका थिए। वीरगंज नाका हुँदै चालू आर्थिक वर्षको दुई महिनामा 8.84 करोड़ मूल्य पर्ने 4,28,24,871 लिटर भटमासको प्रशोधित तेल निर्यात भएको छ। नेपालका विकास साझेदारहरूले नेपालमा रहेका चालू अवस्थाका आयोजनाहरूलाई निरन्तरता दिने र थप कार्यक्रम सञ्चालनका लागि नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन्। अर्थ मन्त्रालयमा दात्री निकायका प्रमुखहरूसँग शुक्रबार अर्थमन्त्री रामेश्वर खनालले गर्नुभएको बैठकमा दात्री निकायका प्रतिनिधिहरूले त्यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो। बैठकमा अर्थमन्त्री खनालले मितव्ययी रूपमा पुननिर्माण अघि बढ़ाउने प्रतिबद्धता जनाउनुभयो। कार्यक्रममा नेपालका विकास साझेदारहरू तथा प्रतिनिधिहरूले आफ्नो भनाई राख्दै नेपालको वर्तमान अवस्थाप्रति आफूहरू जानकार रहेको र सरकारको नीति तथा कार्यक्रममा सहमति जनाउनु भएको थियो। यस वर्ष मुस्ताङबाट करिब 35 करोड़ भन्दा बढ़ी मूल्यका भेडा च्यांग्राहरू विभिन्न जिल्लामा निकासी भएको छ। त्यहाँको भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अनुसार दशैंका लागि मुस्ताङ सहित कर्णाली प्रदेशको डोल्पा, मुगु र जुम्लाबाट मुस्ताङको घाँसा हुँदै बेनी जोमसम कोराला सड़क मार्गबाट 14,668 भेडा च्यांग्रा निकासी भएका छन्।
भारतसँग अर्को महिना हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक टोलीमा 35 खेलाड़ीलाई राखिएको छ। नेपाल र भारत बीच कार्तिक 9 गते सिक्किममा मैत्रीपूर्ण खेल हुँदैछ। गत वर्ष काठमाडौँमा भएको साफ च्याम्पियनशीपको सेमी फाइनल पछि नेपाल र भारत बीच मैत्रीपूर्ण खेल हुन लागेको हो। अखिल नेपाल फुटबल संघ एन्फाले मुख्य प्रशिक्षक नियुक्ति गरेको भोलिपल्ट नवीन नेपालीले प्रारम्भिक टोलीको नाम सार्वजनिक गरेका हुन्। साफ च्याम्पियनशीपमा भूटानसँगको खेलमा घाइते भएका हिरा भुजेल र दिपा साईलाई 35 जनामा समेटिएको छ। यस्तै U19 खेलाड़ी पनि प्रारम्भिक चरणमा परेका छन्। हालै काँधको शल्यक्रिया गरेकी गीता राणा टोलीमा छैनन्। बास्केटबल प्रशिक्षक रीना कार्की ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय कोचिङ कोर्समा सहभागी हुने भएकी छिन्। कार्यक्रम हंगेरीको बुडाफेस्टमा अक्टोबर 1 देखि नोभेम्बर 21 हुनेछ। नेपाल ओलम्पिक कमिटी एनओसीले शुक्रबार प्रशिक्षक कार्कीलाई विदाई गर्यो। एनओसीका अध्यक्ष जीवराम श्रेष्ठले विदाई कार्यक्रममा बास्केटबलको प्रबन्धनमा कार्कीको भूमिकाको प्रशंसा गर्दै यो कोचिङ कोर्समा प्राप्त सिप ज्ञानले नेपाली खेलकुदको विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। भारत र पाकिस्तान एसिया कप इतिहासमा पहिलो पटक फाइनल भिड्ने भएका छन्। युएमा जारी एसिसी टी20 एसिया कपको सुपर फोरमा भारत र पाकिस्तान शीर्ष दुईमा रहँदै फाइनलमा स्थान बनाएका छन्। फाइनलमा पुग्न बिहिबार निर्णायक खेलमा पाकिस्तानले बंगलादेशलाई 11 रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो। भारतले भने शुक्रबार श्रीलंकासँग खेल्नु अगावै नै लगातार दुई जितका साथ फाइनलमा स्थान बनाएको थियो। सन् 1984 शुरू भएको एसिया कपमा यसअघि 16 संस्करणको फाइनलमा भारत र पाकिस्तान भिडेका थिएनन्। भारत 8 पटकमा एसिया कप उपाधि जितेको थियो। त्यस्तै पाकिस्तानले सन् 2000 र सन् 2012 एसिया कप उपाधि जितेको थियो। यसअघि समूह चरण र सुपर फोर दुवैमा भारतले पाकिस्तानलाई हराएको थियो। दुवै क्रिकेट रंगशालामा आइतबार हुने फाइनलमा भारत र पाकिस्तान बीचको प्रतिस्पर्धा निकै महत्वपूर्ण रूपमा हेरिएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 31.2 र न्यूनतम तापक्रम 19.6 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:55 भयो भने सूर्यास्त भरे साँझ 5:56 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। निकै कठिन अवस्थाबाट संविधान र लोकतन्त्र जोगिएकाले निर्वाचनमा सहभागी हुन दलहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलको पुनः आग्रह। नेपाली सेनाद्वारा पछिल्लो सुरक्षा अवस्थाको समीक्षा, आगामी भूमिकाबारे छलफल। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति भंग, आगामी मंगिरमा विशेष महाधिवेशन गर्ने निर्णय। मुलुकका मुख्य राजमार्गको पहिरो पन्छाएपछि यातायात सुचारू भएको सड़क विभागद्वारा जानकारी। र प्यालेस्टाइनलाई राज्यको मान्यता दिने पश्चिमा देशहरूको निर्णयप्रति इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कड़ा आपत्ति। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 8 बजे अंग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।